अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा नीरज गौतम र सावित्री गिरीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेका बाढी पीडित चार वर्षदेखि राहतको पर्खाइमा, विद्युत अनियमित हुँदा कृषकहरू चिन्तित। बर्दिया राष्ट्रिय निकुञ्जमा डडेलोको उच्च जोखिम बढ्दै।
डाङमा गत वर्षको तुलनामा विकासे बजेट खर्च उत्साहजनक। बाँकेमा 11,000 बढी बालबालिका विद्यालय बाहिर।
जुम्लाको तातोपानी गाउँपालिकाको केन्द्र अझै तोकिएन। बझाङमा बहुमूल्य जडबुटीले पाएन मूल्य। यासा टिप्न लेखतिर विद्यार्थीको लर्को।
र नेपालगंज क्रिकेट कप प्रतियोगितामा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाज विजयी। आज बर्दिया टाइगर्स र दङ्गाली गोर्खास तथा पाल्पा योद्धाज र रोल्पा गोरिल्लाज फिर्ने।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर। बरु आफूलाई जुन पायो त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बाढी पीडितहरू राहतमाको पर्खाइमा रहेको प्रसङ्ग लिएका छौं। वर्षाको समय नजिकिँदैछ। बाँकेका बाढी पीडितले सरकारी राहत पाउने छाँट देखिएको छैन। राहत पाउने आशयासमा चार वर्ष बितिसके। वर्षा अगावै सरकारले आर्थिक सहयोग देला र घर बनाउला भन्ने आशामा उनीहरू छन्। तर यो वर्षको चालू आर्थिक वर्षमा पनि पीडितले राहत पाउने रकम सरकारले पठाएको छैन। 2071 साउनका बाढी पीडितले मात्रै होइन, गत वर्षकाले पनि राहत पाउन सकेका छैनन्। गत साउनमा आएको बाढीले घरबार विहीन बनेकाले सरकारले भूकम्प पीडित सरह आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो। तर उनीहरूको बास अझै सामुदायिक वनको खाली जग्गामा छ। उनीहरूले टहरा हालेर बसेका छन्। सरकारले निर्माणका लागि राहत नदिएसम्म वन नछाड्ने चेतावनी उनीहरूको छ। बाढीबाट चार वर्ष अघि विस्थापित बाँकेका 1,652 र बर्दियाका 3,569 परिवार अझैसम्म घरबार विहीन रहेका छन्। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता बबई बाढी पीडित संघर्ष समिति बर्दियाले राहत वितरणमा पक्षपात गरेको भन्दै छानबिनको माग गरेको 2 महिना बित्दा पनि कारवाही प्रक्रिया अगाडि बढ्न सकेको छैन। स्थानीय प्रशासनले पीडितको रकम हिनामिना गरेको आरोप जनप्रतिनिधिमाथि लगाएको छ। गुलरिया नगरपालिकालाई छानबिनको जिम्मा दिए पनि जनप्रतिनिधिमाथि नै आरोप लागेकाले सकस परेको हो।
बाँकेमा लगाइएका बेमौसमी तरकारी र बसन्ते सिजनको मकै सुक्न थालेका छन्। विद्युत आपूर्ति अनियमित भएका कारण सिँचाइ गर्न नपाएपछि बेमौसमी तरकारी र बसन्ते सिजनको मकै सुक्न थालेको कृष्ण कृषक सहकारी संस्था लिमिटेड डुडुवा गाउँपालिका 6 हिर्मिनियाका अध्यक्ष देशराज यादवले गुनासो गरे। उनले सिँचाइ गर्ने बेला विद्युत अनियमित नियमित नहुँदा सिँचाइ गर्न नसकेको बताए। समयमा पानी नपाएपछि मकैमा विभिन्न थरीका रोग किरा देखिन थालेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मकै जोन कार्यक्रमका प्रमुख देवेश कुमार मिश्रले बताए। विद्युत आपूर्ति आएपछि पम्पसेटको ठाउँमा मोटर जडान गरेको हिर्मिनियाका रामपाल मौर्यले बताए। उनले हिर्मिनिया क्षेत्रमा कसैले पनि पम्पसेट प्रयोग नगरेको जानकारी दिए। विद्युत नियमित नभएपछि पुनः पम्पसेट प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ उनले भने। पुनरावेदन अदालत नेपालगञ्जले लोड सेडिङ नगराउन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जको नाममा परमादेश जारी गरेको थियो। दुई वर्ष अघि नै अदालतले परमादेश जारी गरेको हो। प्राधिकरणले लोड सेडिङ गरेर अदालतको आदेश लत्याएको आरोप सर्वसाधारण लगाएका छन्। यो खबर विश्वराज पछलडङ्गियाले नयाँ पत्रिकाका लागि लेख्नु भएको छ।
चालु आर्थिक वर्ष 2074-75 दाङको विकास बजेट खर्च उत्साहजनक देखिएको छ। अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म जिल्लाका सरकारी कार्यालयले उत्साहजनक तरिकाले विकास बजेट खर्च गर्न सफल भएका छन्। चालु आर्थिक वर्ष 2074-75 चैत मसान्तसम्म दाङमा 67% विकास बजेट खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार पुँजीगततर्फ 5,48,83,74,360 रुपियाँ खर्च भएको छ। भूपेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बाँकेमा 11,000 बढी बालबालिकाहरू विद्यालय जानबाट वञ्चित रहेको तथ्याङ्कले देखाएको छ। सम्बद्धहरूका अनुसार उनीहरू 5-11 वर्ष उमेर समूहका छन्। विद्यालय स्वागत तथा भर्ना अभियान चलिरहेका बेला साबिकको जिल्ला शिक्षा कार्यालयको कई तथ्याङ्कले 5-9 वर्ष उमेर समूहका 1,211 वर्ष समूहका 10,000 बालबालिकाहरू विद्यालय बाहिर रहेको तथ्य फेला परेको हो। त्यसमा पनि अधिकांश नेपालगञ्ज नगर क्षेत्रकै छन् सम्बन्ध अधिकारी भन्छन्। सरकारले हरेक नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सञ्चालन गर्दै आए पनि बाँकेमा ठूलो सङ्ख्यामा बालबालिकाहरू विद्यालय बाहिर रहेको देखिएको छ। मधेसी मुस्लिम समुदायका बालबालिकाहरू बढी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ। शिक्षा समन्वय अधिकारी भीमबहादुर साउतले त्योभन्दा बढी बालबालिकाहरू विद्यालय बाहिर हुन सक्ने बताउनुभयो। यो खबर दैनिक नेपालगञ्जमा प्रकाशित छ।
जुम्लाको तातोपानी गाउँपालिकाको केन्द्र तोक्ने विषयमा जनप्रतिनिधिबीच सहमति हुन नसक्दा अन्योल बढेको छ। गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने सहितका जनप्रतिनिधिले साबिकै वडा नम्बर 3 स्थित तिलाकोट गाउँमा गाउँपालिका केन्द्र हुनुपर्ने अडान राख्दै आएका छन् भने उपाध्यक्ष गङ्गादेवी उपाध्याय सहित जनप्रतिनिधिले भने बाबिरा गाउँमा गाउँपालिकाको केन्द्र हुनुपर्ने अडान राख्दै आएका छन्। मानदत्त रावलले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
बझाङको सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सयन पसेलाका दिनेश धामीले 1 महिना अघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने। 100 रुपियाँमा 50 ग्राम चिया मसला किनेको उहाँले प्याकेट खोल्दा छक्क पर्नुभयो। प्याकेटभित्र त काउलोको पातको धुलो पो रहेछ। जडीबुटी व्यवसायी समेत रहेका उहाँले हामीले प्रति किलो 30 रुपियाँमा बिक्री गरेको काउलोको पातको धुलो हामीलाई नै 2,000 रुपियाँमा बिक्री गर्दा रहेछन्, म छक्क परे भन्नुभयो। आफूले पनि सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर बिक्री गर्न सकियो भने कैयौँ गुणा बढी मूल्य पाइने देखेर उहाँलाई बजारमा राम्रै माग रहेको चिया मसाला व्यवसाय गर्ने सुर चल्यो। उहाँले यसको उद्योग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सिप प्रविधि सहयोगका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुग्नुभयो। त्यहाँ उहाँले न सल्लाह पाउनुभयो न सिप र प्रविधिको सहयोग। त्यस्तो खालको कार्यक्रम नै छैन। माथिबाट स्वीकृत भएका कार्यक्रमभन्दा बाहिर गएर हामी कुनै सहयोग गर्न सक्दैनौँ भनेर फर्काए उहाँले सुनाउनुभयो। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
बझाङमा वैशाख 1-15 गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि यर्सा टिप्ने सिजनका कारण अभियान प्रभावित बनेको छ। यस क्षेत्रका अधिकांश बालबालिका अभिभावकसँग यर्सा टिप्न हिमालतिर जाने भएकाले यो सिजनमा यहाँका विद्यालय सुनसान बनेका छन्। उता कैलालीमा 20 मै विद्यालय छाड्ने दर बढ्दै गएको छ। केही वर्ष यता विद्यार्थीले वार्षिक परीक्षा अगावै विद्यालय छाड्ने क्रम बढेको विद्यालय निरीक्षक लोकेन्द्र प्रसाद भट्टले बताउनुभयो। जगदीश रोकायले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा संघीय शासन प्रणाली र कार्यान्वयनको अवस्था।
संघीय संरचना मार्फत हामीले गाउँ गाउँसम्म सरकार पुगाउने गरी हामीले एउटा संविधान निर्माण गर्यौँ। एउटा सर्टिफिकेटमा नाम सच्याउनका लागि, जन्ममिति सच्याउनका लागि हामी काठमाडौँ पुग्नुपर्ने स्थिति थियो भने अब त्यो अवस्था नहोला।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
Hyundai Traffic Safety.
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
नमस्कार, म प्लम्बर।
म व्यवसायी।
म वैदेशिक रोजगारीमा छु।
म सेक्युरिटी गार्ड।
म सवारी चालक।
म एक सचेत महिला हुँ।
म जागरूक नागरिक हुँ।
म तपाईँ जस्तै
आम नागरिक हुँ,
जो आफ्नो सिपमा,
मेहनतमा,
लगनशीलतामा,
कर्ममा विश्वास गर्छु।
सूचना, स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र? मलाई विश्वास छ उनको क्षमतामा।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगंजबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मुलुक अहिले नयाँ संरचनामा गइसकेको छ। स्थानीय, प्रदेश र केन्द्र गरी 3 तहको सरकार सञ्चालनमा पनि आइसकेको छ। संघीय शासन प्रणाली नेपालका लागि नौलो हो। यसको प्रशासनिक र कानूनी व्यवस्थापन अहिले भइरहेको छ। 3 तहको सरकार भएको मुलुकको अहिलेको शासन व्यवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले के कसरी काम गर्दा संघीय शासन व्यवस्था सफल हुन सक्छ, यसका कानूनी आधारहरू कसरी तय हुनुपर्छ, उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका न्यायाधीश खुशी प्रसाद थारू।
हामी पहिले एकात्मक संरचनामा थियौँ र अहिले सङ्घीय संरचनामा आएका छौँ। एकात्मक संरचनामा चाहिँ के हुन्छ भने एउटा केन्द्रीय सरकार हुन्छ। केन्द्रीय सरकार सँगै केन्द्रीय पार्लियामेन्ट र केन्द्रीय न्यायपालिका मूल अङ्ग भनेका यी 3 हुन् र त्यस अन्तर्गत जिल्ला स्तरमा, क्षेत्रीय स्तरमा, गाउँ स्तरमा विभिन्न किसिमका त्यो अर्गानहरूको व्यवस्था गरिएको हुन्छ। यो एकात्मक संरचनामा चाहिँ के हुन्छ भने केन्द्रले दिएको निर्देशन बमोजिम जिल्ला र गाउँपालिका नगरपालिकाले काम गर्नु हुन्छ। कुनै पनि कानुनहरू निर्माण गर्न पर्यो भने केन्द्रले नै बनाइदिन्छ। केन्द्रीय नीतिलाई कार्यान्वयन गर्ने इकाइको रूपमा बसेको त्यहाँ हुन्छ भने अब ठ्याक्कै यसको अलिक यो फेडरल स्ट्रक्चरमा गइसकेपछि चाहिँ के हुन्छ भने हाम्रो नेपालमा चाहिँ 3 तहको राज्य संरचना हामीले निर्माण गर्यौँ। मूल संरचना भनेको पहिलो चाहिँ केन्द्र, दोस्रो चाहिँ आयो प्रदेश। अब प्रदेशमा आएर पनि हामीसँग अब प्रदेश सभा, त्यसै गरी प्रदेश सरकार छ भने गाउँ स्तरमा आइसकेपछि अब गाउँपालिका, नगरपालिका लगायतका हामीसँग संरचनाहरू छन्। यसो हेर्दाखेरि संरचनाको हिसाबले उस्तै देखिन्छ, तर यो जिम्मेवारी, काम, कर्तव्य र अधिकारलाई हेर्ने हो भने चाहिँ अलिकति फरक छ। यो सङ्घीय संरचनामा आइसकेपछि हामी प्रदेशलाई पनि कानुन बनाउने अधिकार, बजेट निर्माण गर्ने अधिकारदेखि लिएर एउटा अटोनोमीको कन्सेप्ट हामीले यसमा लागू गरेका छौँ। हाम्रो संविधानमा त्यो कुरो प्रष्ट रूपमा उल्लेख भएको छ। अनि गाउँ स्तरमा आइसकेपछि गाउँपालिका, नगरपालिका ती सबैमा एउटा अटोनोमी, ती आफ्नो लोकल एक्सपेक्टेसन अनुसार त्यहाँ सबै आफ्नै किसिमले बजेट बनाउने, आफ्नै किसिमले कानुन बनाउने लगायतका भूमिकाहरू त्यहाँ छ। फेडरल स्ट्रक्चरमा केन्द्रले डाइरेक्ट तिमी यसो गर है, तिमी यसो नगर है भनेर भन्ने भूमिका चाहिँ अहिले फेडरल स्ट्रक्चरमा हुँदैन।
त्यसो भए श्रीमान, यो संविधानले परिकल्पना गरेको सङ्घीय संरचना कस्तो छ हाम्रो अहिलेको?
अब हामी कहाँ 3 तहको सङ्घीय संरचना छ होइन, केन्द्र, प्रदेश र स्थानीय तह, र ती 3 तहका संरचनाहरूमा अब कसले के गर्ने भन्ने विषयमा अधिकारको सूचीहरू हामीले संविधानमा नै राखेका छौँ। ती तिन तीनवटै तहले आफ्नो विषय सूचिका मा बसेर कानुन बनाउने, कार्यान्वयन गर्ने, त्यसका सम्बन्धमा नीति निर्माणहरू गर्ने, बजेट निर्माण गर्नेदेखि लिएर सारा कामहरू त्यही अन्तर्गत बसेर गर्नुपर्ने हुन्छ।
श्रीमानले यो भनिरहँदा जस्तो केन्द्रले मात्र गर्न पाउने के कुराहरू छन् संवैधानिक व्यवस्था अनुसार, प्रदेशले मुख्य गरेर के गर्न पाउँछन् र स्थानीय तहले, त्यो अलिकति बताइदिनु न।
केन्द्रले गर्ने सबै कामहरू यो इन्टरनेसनल एफेयर्सका कुराहरू, जस्तै सन्धि सम्झौता गर्ने अधिकार, त्यसै गरी बाहिर अब युएनमा भाग लिनेदेखि कुनै देशसँग
प्रतिनिधित्व,
बायोलेटरल होइन मल्टिलेटरल ट्रिटीहरूदेखि लिएर यी सबै कुराहरू चाहिँ हाम्रो केन्द्र अन्तर्गत नै पर्छ। त्यसै गरी अब सुरक्षा सम्बन्धी यदि त्यस्तो कुनै कुरो परेको छ भने त्यो हेर्ने अधिकार केन्द्रलाई नै दिएका छौँ। त्यसै गरी अब मनिटरी पोलिसीहरू जति पनि छ केन्द्रसँगै छ। त्यसै गरी अब यो जुन राजस्व सङ्कलन गर्ने मुख्य अधिकार हामी केन्द्रलाई दिएका छौँ भने प्रदेशमा चाहिँ बेसिकली अब प्रदेशको सुरक्षा सम्बन्धी कुरा, अब हेल्थका कुराहरू भए, स्कुलका कुराहरू भए, र यसै गरी प्रदेशले चाहिँ प्रदेश स्तरका कुराहरू जो लोकल निडहरू जे छ अब त्यस अन्तर्गतका कुराहरू यसले हेर्ने गरी हामीले जिम्मा लगाएका छौँ।
त्यसै गरी स्थानीय तहले
स्थानीय तहमा चाहिँ स्थानीय स्तर, मेनली स्थानीय स्तर, अब स्थानीय करहरू उठाउने, त्यसै गरी एफएम रेडियोको सञ्चालन पनि अब कुन लेभलको अब एफएम हो त्यो अनुसारको पनि हामीले स्थानीय स्तरलाई दिएका छौँ। त्यसै गरी सानातिना मुद्दा विवादहरू पनि अब स्थानीय स्तरबाट, त्यहाँ एउटा न्यायिक समिति छ, न्यायिक समिति मार्फत ती सानातिना अब लोग्ने शास्नीका मुद्दाहरू, सानातिना त्यस्ता मुद्दाहरू पनि स्थानीय स्तरबाट नै समाधान हुने गरी हामीले उ गर्यौँ।
जस्तो सिंहदरबारको अधिकार गाउँ गाउँमा पनि भनिन्छ श्रीमान, त्यो भनेको के हो? यो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको अधिकार, तिनटै अधिकार प्रयोग गर्न पाउँछ स्थानीय तहले?
एकदमै, वास्तवमा भन्यो संघीयताको ब्युटी नै यही हो। हामीले वास्तवमा संघीयता किन खोज्यौँ त भन्दाखेरि, जस्तै अब अहिले सात प्रदेशको हामीले कल्पना परिकल्पना गरेका छौँ, त्यो उसमा अब पावरहरू कसरी डिभाइड गर्ने, त्यो पावर सेयरिङ एजेन्डा भयो भने, अर्को चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ सरकारलाई घर दैलोसम्म पुर्याउने, जुन हाम्रो एउटा सबैभन्दा ठुलो आकाङ्क्षा थियो, त्यो चाहिँ संघीय संरचना मार्फत हामीले गाउँ गाउँसम्म सरकार पुगाउने गरी हामीले एउटा संविधान निर्माण गर्यौँ। एउटा सर्टिफिकेटमा नाम सच्याउनका लागि, जन्ममिति सच्याउनका लागि हामी काठमाडौँ पुग्नुपर्ने स्थिति थियो भने अब त्यो अवस्था नहोला।
श्रीमान, यहाँ त संघीयताको विज्ञ पनि हुनुहुन्छ, लामो समय त्यसमा कार्यरत पनि हुनुहुन्थ्यो, नेपालले अपनाएको संघीय शासन प्रणाली कस्तो खालको मोडल हो?
एकदमै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा इन्डिया र नेपालको चाहिँ उस्तै हो। यसमा चाहिँ सबै अधिकार पहिले केन्द्रमा थियो, तर केन्द्रले अधिकार प्रयोग गर्दाखेरि विभिन्न किसिमका विभेदहरू सृजना भए, जनताले सेवा उपभोग गर्ने अवसर पाएनन्, विकास पनि सन्तुलित रूपमा हुन सकेन, लगायतका धेरै आवाजहरू जनस्तरबाट उठे, र ती आवाजहरू सम्बोधन गर्नका लागि के गर्ने भन्दाखेरि, अहिले हामीले एउटा डिसेन्ट्रलाइजेसन मोडलको संघीयता, केन्द्रको अधिकार गाउँ गाउँसम्म पुर्याउने भन्ने जुन यो मोडल हो, दोस्रो मोडल, यसलाई हामीले भन्दाखेरि चाहिँ अहिले तत्काल यो सहकारिता मोडलको संघीयता, हामी नेपालको संघीयतालाई हामी भन्न सक्छौँ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश खुशी प्रसाद थारू र सहकर्मी बसन्त गौतम। अब अर्को सन्दर्भ, बाँकेको कोलपुरमा जारी आशीर्वाद पेन्ट्स नेपालगञ्ज कप T20 क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा बर्दिया टाइगर्सले पाल्पा योद्धाजलाई 8 रनले पराजित गरेको छ। बर्दिया टाइगर्सले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 141 रन बनाएको थियो। जितका लागि 142 रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाल्पा योद्धाजले 20 ओभरमा 8 विकेट गुमाएर 125 रन मात्रै बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याचको पुरस्कार शुभेन्दु पाण्डेले प्राप्त गर्नुभएको छ। हिजै भएको दोस्रो खेलमा रोल्पा गोरिल्लाजले बाँके ब्लास्टलाई 79 रनले पराजित गर्यो। दोस्रो खेलको म्यान अफ द म्याचको पुरस्कार सौरभ खनालले प्राप्त गर्नुभयो। प्रतियोगिता अन्तर्गत आज बर्दिया टाइगर्स र नङ्गाली गोर्खास तथा पाल्पा योद्धाज र रोल्पा गोरिल्लाज बीच खेल हुनेछ।
बर्दिया राष्ट्रिय निकुञ्जमा फैलिएको डडेलो पूर्व पश्चिम राजमार्ग छेउछाउमा सल्किएको छ। हाहाहुरी चल्ने प्रतिकूल मौसमका कारण निकुञ्ज डडेलोको उच्च जोखिममा छ। निकुञ्जभित्र अवैधानिक तरिकाले पसेका व्यक्ति, घाँस दौरा गर्ने स्थानीय र शिकारीले आगो लगाएको आशंका कर्मचारीको छ। निकुञ्जमा डडेलो लाग्न सुरु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहले बताउनुभयो। निकुञ्जको चुरेका फेद परेवा ओडारमा डडेलो लागेको खबर छ। उहाँले भन्नुभयो, डडेलो नियन्त्रणका लागि पोस्टबाट कर्मचारी परिचालित भइसकेका छन्। वर्षेनी गर्मीयामको समयमा डडेलोको निकुञ्जमा ठूलो क्षति गर्ने गर्छ। डडेलोका कारण निकुञ्जका दर्जनभन्दा बढी स्थानमा क्षति पुगेको छ। मध्यवर्ती क्षेत्रको भुरी गाउँ, कर्मला, सैनवार, मैनावार, औरी लगायतका ठाउँमा डडेलो लाग्न सुरु भएको हो। निर्मल घिमिरेले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सल्यानको छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका दुई युवक एक र एक युवती एक सातादेखि बेपत्ता छन्। छत्रेश्वरी गाउँपालिका सात जिता थानका 12 वर्षीय अर्जुन कुँवर, त्रिवेणी दुई शङ्ख पिपलका 18 वर्षीय गौरपुन र 17 वर्षीय अनिता घर्ती बेपत्ता भएका हुन्। उनीहरू घरबाटै बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता तिनैजनाका परिवारले खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन्। इलाका प्रहरी कार्यालय लुहाममा निवेदन दिए पनि खोजीमा ढिलाइ भएको आफन्तहरूको गुनासो छ। सही लक्ष्मण डाङ्गीले खोजीका लागि उनीहरूको तस्बिर र हुलिया जिल्लाभित्र र आसपासका जिल्लाका प्रहरी इकाइमा पठाइसकिएको बताउनुभयो। यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
कर्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा छनौट भएका खेलाडी व्यवस्थापनमा चुनौती थपिएको छ। प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट छनौट भएका 67 जना खेलाडीको व्यवस्थापनका लागि आर्थिक चुनौती थपिएको हो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
धनगढीको नेपाली चिनी उद्योगको दबावमा अर्थमन्त्री युवराज खतिवडा र भन्सार विभागका महानिर्देशक तोयम रायको मौखिक निर्देशनका कारण 7 नम्बर प्रदेशका 30 लाख बढी उपभोक्ता प्रति 1 किलो चिनीमा 8 रुपियाँ ठगिन बाध्य भएका छन्। मन्त्री र महानिर्देशकको निर्देशनकै कारण वर्षौँदेखि भारतबाट चिनी तस्करी गरी बजारमा एकाधिकार कायम राख्ने गिरोह झन प्रोत्साहित भएको छ। प्रदेश 7 मा वर्षेनी खपत हुने 30,000 मेट्रिक टन चिनीमध्ये 96% खुला सिमानाबाट तस्करी भएर भित्रिने गरेको छ। यो खबर पश्चिम टुडेमा छापिएको छ।
2 वर्षसम्मको फेसबुक र फोनमा परेको लभपछि रुकुमकी 27 वर्षीय एक युवती बाँकेको कोहलपुरका 30 वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी हुनुभयो। फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो। तिवारी फागुन 4 गते युवतीलाई भगाउन रुकुम पुग्नुभयो। तिवारीलाई कुरिरहेकी युवतीको राति 10 बजे चौरजहारी बस पार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो। फेसबुक र फोनमा सँगै जिउने र मर्ने कसम खाइसकेकाले त्यही राति उनीहरू भागेर सुर्खेत पुगे। 10 दिन सुर्खेत र नेपालगञ्जका होटेलमा बिताएपछि उनीहरू भारतको गुजरात पुगे। तिवारीले युवतीसँग चिन्जान हुँदै आफू भारतीय प्रहरीको जागिरी रहेको बताउने गरेका थिए। गुजरात पुग्दासम्म तिवारीसँग शङ्का गर्नुपर्ने कुनै ठाउँ थिएन। जब युवती गुजरात पुगिन् उहाँका कहाली लाग्दा दिन सुरु भए। गुजरात पुर्याएकै रातिबाट उनीमाथि सामूहिक बलात्कार हुन सुरु भयो। युवतीका अनुसार दैनिक 3-6 जनासम्म युवक आउँथे, बलात्कार गरेर जान्थे। युवतीलाई पछ्याउँदै आएका तिवारीलाई प्रहरीले वैशाख 2 गते पक्राउ गर्यो। सुरुको घटना सुर्खेतको बोटेचौरमा भएकाले कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले लिखित जाहेरी र पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय छिन्चुलाई बुझाएको खबर नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। पश्चिम डायरीमा बाँके प्रशासनको सेवा प्रवाह।
आफूले प्रशासनले जुन प्रकारको डकुमेन्टहरू माग्छ त्यो डकुमेन्टले आफूले चाहिँ पुरा गर्यो भने गाह्रो छैन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै krishnasarfm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँके जिल्ला प्रशासन कार्यालयबाट राहदानी र नागरिकता लिनेको दिनहुँ घुइँचो नै हुने गर्छ। सबै प्रक्रिया पुर्याएर नागरिक र राहदानी नागरिकता र राहदानी लिनका लागि आउनेहरूको त्यहाँबाट सहज रूपमा सेवा पाउन सकेका छन् कि छैनन् त, यसै सन्दर्भमा सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
कुष्मा थापा, ठिकै छ, सजिलै भएको छ भन्नुपर्छ, त्यसरी आउनु परेको छैन धेरै है, एक दिनमै काम भएको छ, अन्य बित्तिकै पाएको छौँ, सेवा सुविधा सजिलैसम्म पाएको छौँ हामीले।
शारदा गैरे, जो अहिलेसम्म गरेकोमा चाहिँ सजिलो त सजिलो नै छ, तर कहिले काहीँ चाहिँ कर्मचारीहरू आफ्नो कार्यकक्षमा नभइदिँदा चाहिँ हामीलाई अलिकति बेरसम्म कुर्नुपर्ने भएको हुनाले गाह्रो चाहिँ भएको थियो हो। जस्तो बाहेक चाहिँ अरू कामहरू चाहिँ सजिलो रूपमा भइरहेको छ, जानकारीहरू पनि सजिलैसँग दिनुहुन्छ, यहाँ जानु त्यहाँ जानु भनेर।
रविन्द्र देव हो। सजिलो भन्नाले आफूले चाहिएको समयमा चाहिँ पाइहालिन्छ, एक दुई दिन टाइम लाग्छ, आफ्नो आफूसँग हुनु पर्यो, डकुमेन्ट्सहरू हुनु पर्यो, प्रमाण सही हुनु पर्यो, नगरपालिकाको सिफारिसहरू हुनु पर्यो, मतलब पेस गरेपछि हामीलाई नाइ त मिलिरहेछ, कुनै अप्ठ्यारो भएको छैन, टाइममा पाइरहेछ।
अङ्गबहादुर रोकाया, सजिलो त एकदमै खासै त्यस्तो मैले त दुःख पाइनँ हेर्नुहोस्, होइन अब आफूले प्रशासनले जुन प्रकारको डकुमेन्टहरू माग्छ त्यो डकुमेन्टले आफूले चाहिँ पुरा गर्यो भने गाह्रो छैन, र अब आफूसँग डकुमेन्ट छैन आएर अनावश्यक रूपमा बोलिरह्यो भने त केही काम छैन त्यो।
म रविन्द्र कुमार केवाली, मैले देख्दा के छ भने अब जस्तो कर्मचारीहरूलाई अब नागरिकता पाउनुको लागि के आधारहरू चाहिने, त्यो कागजातहरू जुन हुन्छन् होइन, त्यो सबै पुरा भइसकेको अवस्थामा त सहज रूपले दिनुपर्ने, तर पनि जुन किसिमले उहाँहरूले चाहिँ जुन आवश्यक कागजातहरू पुरा गरेर आउनेहरूलाई चाहिँ सहज रूपले नागरिकता दिनुपर्नेमा चाहिँ अलिकति कहिले कतिपय ठाउँमा पाइरह हुन्छ नि, कतिले चाहिँ गुनासो गर्ने ठाउँहरू पनि रहेको पाइएको छ।
मेरो नाम लक्ष्मी तिवारी हो। हामीहरू अलिकति बुझेको नागरिक भएको हुनाले हामीलाई चाहिँ त्यति अप्ठ्यारो चाहिँ हुँदैन, तर जस्तो यो भर्खर भन्नुभएको सकिल भाइको जस्तो केसहरूमा चाहिँ कतिको अप्ठ्यारो हुन्छ, उहाँहरूले नबुझेको सबै चिर नियम कानुन थाहा नभएको हुँदाखेरि एकदमै अप्ठ्यारो पर्छ, यहाँबाट यहाँ जानुहोस् यहाँबाट यहाँ जानु, यो कागज पुगेन त्यो कागज पुगेन, ल्याउँदा ल्याउँदा पनि अप्ठ्यारो चाहिँ धेरै नै अप्ठ्यारो छ, होइन सहजै छैन।
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ। लामो समयदेखि यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको माग गर्दै आएको महासंघले बिहिबार एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयको स्वागत गरेको हो। यो खबर सद्भाव दैनिकमा छापिएको छ।
सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले ठाकुर बाबा नगरपालिका दुईका कर्मचारी सहित दुईजनालाई पक्राउ गरेको छ। वडा सूचक मनिषा चौधरी र किर्ते गराउने निम्नला थारू विरुद्ध सरकारी कागजात किर्ते छाप मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। यो बर्दियाको खबर हो, कान्तिपुरमा प्रकाशित छ।
वार्षिक परीक्षा सकिएसँगै रोल्पा कोटा गाउँका बालबालिका गिट्टी फुटाउन व्यस्त छन्। चरम गरिबीका कारण एउटै गाउँ टोलका बालबालिका सडक छेउमा गिट्टी फुटाउन बाध्य छन्। गिट्टी फुटाएर कमाएको पैसाले विद्यालय पोसाक कापी कलम किन्ने बताउँदै स्थानीय गौतम विकले भन्नुभयो, यसपालिको वार्षिक परीक्षाको विधामा पाँच हजारमा एक ट्र्याक्टर गिट्टी बेचे, अन्य समयमा पनि शनिबार या बिदाको दिन यहाँका बालबालिकाको गिट्टी कुट्नु नियमित काम हो। लिवाङ दारकोट सडक खण्डको पर्मे खोलामा दैनिक भेटिने बालबालिका नेपाल मावि कोटा गाउँका विद्यार्थी हुन् गिट्टी कुट्दै बालबालिका। यो खबर पश्चिमेली नागरिक पश्चिमेलीमा छापिएको छ।
दार्चुलाको शैल्य शिखर नगरपालिका एक ब्लाचस्थित चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित 30 मेगावाट बिजुली देशलाई उज्यालो बनाएको छ, तर दार्चुला सदरमुकाम खलङ्गा भने अँध्यारोमै छ। राष्ट्रिय प्रसारण लाइनलाई खलङ्गा पुर्याउन 5 वर्षदेखि काम भइरहेको छ। अहिले सब स्टेसन निर्माणको काम भइरहेको प्राधिकरण क्षेत्रीय कार्यालय अतरियाका आयोजना प्रमुख चीज गुरुङले बताउनुभयो। पदम बडालले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
जुम्लामा स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउनका लागि सञ्चालन भइरहेको स्वास्थ्य बिमाप्रति जनप्रतिनिधिहरूले चासो व्यक्त गरेका छन्। उनीहरूले स्वास्थ्य बिमालाई पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउनका लागि ध्यानाकर्षण गराएका हुन्। बिमामा जनप्रतिनिधिहरूको चासो, यो शीर्षकको खबर नागरिक पश्चिमेलीमा छापिएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
बाँकेका बाढी पीडित 4 वर्षदेखि राहतको पर्खाइमा, विद्युत अनियमित हुँदा कृषकहरू चिन्तित, बर्दिया राष्ट्रिय निकुञ्जमा डडेलोको उच्च जोखिम बढ्दै।
दाङमा गत वर्षको तुलनामा विकासे बजेट खर्च उत्साहजनक, बाँकेमा 11,000 बढी बालबालिका विद्यालय बाहिर।
जुम्लाको तातो पानी गाउँपालिकाको केन्द्र अझै तोकिएन, बझाङमा बहुमूल्य जडीबुटीले मूल्य पाएन, यार्सा टिप्न लेकतिर विद्यार्थीको लर्को
र नेपालगञ्ज क्रिकेट कप प्रतियोगितामा बर्दिया टाइगर्स र रोल्पा गोरिलाज विजयी। आज बर्दिया टाइगर्स र दङ्गाली गोर्खा तथा पाल्पा योद्धास र रोल्पा गोरिलाज बीच खेल हुने। हवस् त, प्राविधिक सहयोगी देवसँगै नीरज र म सावित्री बिदा हुन्छौँ। आज वैशाख 7 गते शुक्रबार अप्रिल 20 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।